यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल्सिनाबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। तिहारको पाँचौं दिन आज भाइटीका पर्व। दिदी बहिनीले आफ्ना दाजुभाइ र दाजुभाइले दिदी बहिनीलाई श्रद्धा र आस्थापूर्वक भाइटीका लगाएर मनाइँदै नेपाल सम्बतको नयाँ वर्ष 1144 विभिन्न कार्यक्रम गरी मनाइयो। नेपाल सम्बतले सहकार्य र एकता अभिवृद्धि गरी सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेपाल दूरसंचार प्राधिकरणद्वारा सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई टिकटकको पहुँच तत्काल रोक्न निर्देशन। चीनका राष्ट्रपति शी चिनफिङ 30 एपेक सम्मेलनमा भाग लिन अमेरिकामा। र एक दिवसीय विश्वकप क्रिकेटको पहिलो सेमी फाइनलमा आज भारत र न्यूजील्याण्ड प्रतिस्पर्धा गर्दै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ। यमपञ्चक अर्थात तिहारको पाँचौं दिन आज भाइटीका पर्व। दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा आस्था र निष्ठाका साथ दीर्घायु आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइन्छ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदी बहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई एम द्वितीया पनि भनिन्छ। दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजु भाइले पनि दिदी बहिनीलाई टीका लगाउने गर्दछन्। दिदी बहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। भाइटीकाको साइत आज 10:51 रहेको छ। यस वर्ष भाइटीका लगाइदिने दिदी बहिनी पश्चिम र लगाई माग्ने दाजुभाइ पूर्व फर्किनुपर्ने समितिले जनाएको छ। आज भाइटीकाको दिनमा राज्य संचालकले भने साइतमै टीका लगाउनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय अश्वस्थामा बलि व्यास हनुमान विभीषण कृपाचार्य परशुराम गरी अष्ट चिरञ्जीवी चित्रगुप्त यमराज यमुना धर्मराज गणपत्यादि देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरंगी वा पञ्चरंगी टीका मखमली सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ। तिहारमा सप्तरंगी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता अनुसार भने तिहारमा लगाउने टीकाको रंग रातो सेतो पहेँलो हरियो र निलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविदहरूले बताएका छन्। टीका लगाइदिएपछि दिदी बहिनीहरूले दाजुभाइलाई ओखर कटुस मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदी बहिनीलाई गच्छे अनुसारको सौभाग्यका प्रतीक कपड़ा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहिआएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिन मात्र भक्तजनका लागि खुल्ला गरिने रानीपोखरी बीचको बाल गोपालेश्वर मन्दिर आज बिहानैदेखि खुलेको छ। भाइटीकाका अवसरमा आज बिहानैदेखि मन्दिर खोलिएको हो। मन्दिरमा वर्षमा एक दिन भाइटीकाका दिन मात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी साथ खुल्ला गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदी बहिनी र दिदी बहिनी नहुने दाजुभाइ रानी पोखरी बीचको बाल गोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्दछन्। विक्रम सम्बत 2072 वैशाख 12 गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो। भूकम्पले क्षतिग्रस्त मन्दिर विक्रम सम्बत 2077 पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुल्ला गरिँदै आइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका ग्रहण गर्नुहुने भएको छ। राष्ट्रपति पौडेलले आज शुभ साइतमा बहिनीहरूको हातबाट टीका र आशीर्वाद लिनुहुने राष्ट्रपति कार्यालयले जनाएको छ। कार्तिक 17 गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण खुल्ला आकाशमुनि त्रिपालमा बस्न बाध्य भूकम्प पीड़ित स्थानीय यसपटक तिहार नमनाउने अवस्थामा पुगेका छन्। भूकम्पले जाजरकोटमा मात्रै 34,000 परिवार विस्थापित भएका छन्। जाजरकोटबाट संवाददाता पवन शर्माको रिपोर्ट।
एउटा त्रिपाल नजिकै रेडियोमा बजिरहेको गीत हो यो। भेरी नगरपालिका एक राउत गाउँमा भत्किएका घर छेउमा लहरै राखिएका त्रिपाल छेउछाउमा वृद्धा वृद्ध घाम तापेर बसिरहेका छन्। बाल बालिकाहरू खेलिरहेका देखिन्छन् भने केही करेसा बारी र खेतमा काम गर्दैछन्। तिहार शुरू भएसँगै रेडियोमा बजेको तिहारका गीतहरूमा कुनै रौनक छैन। स्थानीय मधुकर नेपाली भन्नुहुन्छ,
रेडियोमा तिहारका गीत बज्छन्, मन धुरुधुरु हुन्छ, हामीलाई त यो बेला के तिहार के चाडबाड।
तिहार शुरू भइसके पनि जाजरकोटका भूकम्प पीड़ितहरूमा चाडबाडको कुनै रौनक छैन। भूकम्पका कारण रात गाउँमा मात्रै 16 जनाको ज्यान गएको थियो। 90 घर रहेको यस गाउँमा कसैले पनि तिहारको तयारी नगरेको नेपालीले बताउनुहुन्छ।
हाम्रा दिदी बहिनीका घर पनि भूकम्पले ढलेका छन्। बारीमा त्रिपाल टाँगेर बसेका छौ। हामीसँग न तिहार मनाउने खर्च छ, न पर्याप्त खाद्यान्न नै। दिदी बहिनीहरूको अवस्था पनि उस्तै हुँदा तिहारको लागि आफन्तहरूलाई निम्ता गर्न पनि
आफन्त र घरवास गुमाएकाहरू कसरी दिन कटाउने र प्राण जोगाउने भन्ने पीरमा छन्। भूकम्पमा परि 13 जनाको ज्यान गएको नलगार नगरपालिका एक चिउरीका भीमसेन विक लामो समयपछि दशैं तिहार मान्न भारतबाट घर फर्कनुभयो। तर परिवारसँग चाडबाड मान्ने सपना 17 गते राति आएको भूकम्पले तुषारापात गरिदियो। उहाँसँगै पत्नी कमला र 4 वर्षीय छोरा सञ्जयको भूकम्पमा परि मृत्यु भयो। भीमसेनका बुवा 50 वर्षका हस्तबहादुर विक रुँदै भन्नुहुन्छ, न परिवार रह्यो न सम्पत्ति, एक सरो त्रिपाल र कम्मलको भरमा रात बिताउन बाध्य छौ। भूकम्पमा परि 13 जनाको सामूहिक अन्त्येष्टि गरिएता यो गाउँ पुरै शोकमा डुबेको छ। दशैंपछि अधिकांश स्थानीय खेत जोत्ने र गहुँ छर्ने तयारीमा थिए, तर यही बेला भूकम्प आएपछि खेतबारीको काम त्यसै लथालिङ्ग भएको र सबै घर भत्किएर बस्न नमिल्ने भएपछि सामूहिक रूपमा बारीमा बसिरहेका छन् यहाँका स्थानीयहरू। पुरेका सामान काम नलाग्ने भएपछि राहतको नाममा त्रिपाल र कम्मलले चिसो रात थेक्न मुस्किल भइरहेको यहाँका स्थानीयहरू बताउनुहुन्छ। सदरमुकाममा पनि तिहारको चहल पहल नभएको स्थानीय दुर्गा बहादुर श्रेष्ठले बताउनुभयो।
पहिलाका वर्षहरूमा चाडबाडको चहल पहल त छुट्टै हुन्थ्यो। किनमेल गर्ने, नयाँ सामान खरिद गर्नेको भिड हुन्थ्यो। काग तिहारकै एक दुई दिन अघि घर लिम्ने, रंगरोगन गर्ने, सेलरोटी फिनी पकाउने, भैली खेल्ने लगायतका रौनक हुन्थ्यो। तर भूकम्पले यो वर्ष जाडबाडको खुसी चुटेर लग्यो।
भूकम्पका कारण जाजरकोटका झण्डै 34,000 परिवार घर बाहिरै छन्। एउटा त्रिपाल र कम्बलको भरमा जसो तसो चिसो रात कटाइरहेका छन्। भूकम्पमा मानवीय क्षति नबेहोरे पनि बारीकोट गाउँपालिका, शिवालय गाउँपालिका, जुने चाँदे गाउँपालिका लगायतका पालिकामा पनि तिहारको रौनक नभएको त्यहाँका स्थानीय बासिन्दाहरू बताउँछन्। सबै ठाउँमा दुख छ, सबैको अनुहार मलिन छ, यस्तो बेलामा न तिहार न चाडबाड। पवन शर्मा, रेडियो नेपाल, जाजरकोट।
विदेशमा दुःख गरी कमाइएको रकम सुरक्षित राखौं।
उच्च प्रतिफल सहितको हिमाल रेमिट बचत खातामा छ 10.003% वार्षिक ब्याज दर। मुद्दती खातामा 12.003% वार्षिक ब्याज दर। शून्य मौजदातमा खाता खोली 5,00,000 सम्मको दुर्घटना मृत्यु बिमा र 5,00,000 सम्मको निक्षेप सुरक्षाका साथै थुप्रै निशुल्क सुविधाहरू प्राप्त गर्नुहोस्। हिमालयन ब्याङ्क लिमिटेड।
अब बाँकी समाचारहरू। तिहारका बेला जुवातास खेलिरहेका 90 जना पक्राउ परेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ। काठमाडौँबाट 17, कञ्चनपुरबाट 42, सिन्धुलीबाट 4, डडेलधुराबाट 13, दार्चुलाबाट 7 जना र संखुवासभाबाट 7 जना गरी 90 जना पक्राउ परेको प्रहरीले जनाएको हो। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले गर्ने मह आत्मपूजा हिजो साँझ विधिपूर्वक सम्पन्न भएको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म मह पूजा गरेर वर्षभरि सुख शान्ति एवं खुशियाली मिल्ने जनविश्वास रहिआएको छ। यस वर्ष सोमबार र मंगलबार दुई दिन प्रतिपदा तिथि परेकाले केही ठाउँमा सोमबार नै मह पूजा गरिएको थियो। चन्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल सम्वतको नयाँ वर्ष 1144 हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। नयाँ वर्षको खुशियालीमा हिजो काठमाडौँ, ललितपुर, भक्तपुर, किर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलीखेल, बाह्रविसे, दोलखा, भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मौलिक वेशभूषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना र्याली निकालिएको थियो। नेपाल सम्वतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शंखधर साखुवाले विक्रम सम्वत 1937 गरीब जनताको ऋण मोचन गरी नेपाल सम्वतको शुरूआत गर्नुभएको थियो। विक्रम सम्वत 2065 सालमा नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिने घोषणा गरिएको थियो भने हिजोदेखि सरकारले सरकारी कागजातमा नेपाल सम्वत पनि लेख्ने निर्णय गरेको छ। नेपाल सम्वत 1144 को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सम्वतलाई सरकारी कामकाजका विषयमा राष्ट्रव्यापी रूपमा लैजाने र अन्तर्राष्ट्रिय रूपमा समेत यसको विस्तार र विकास गर्दै जाने बताउनु भएको छ।
हाम्रो देश भूकम्प र अरू प्राकृतिक प्रकोपबाट जोखिमयुक्त देश छ, त्यसकारण आवासको समस्या समाधान गर्न विज्ञहरूबाट अध्ययन गराउने कुरादेखि आवास बिमाको सम्भावनाको अध्ययन गरेर प्रतिवेदन पेश गर्ने निर्णय गरिएको छ। यो सम्पूर्ण नेपालीहरूको निम्ति एउटा नयाँ पहल हुन्छ भन्ने मेरो विश्वास छ। यसका अतिरिक्त अरू पनि समाजमा विसङ्गति, विकृति, अराजकता फैल्याउने र राज्यको लागि जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्तिलाई के गरी नियन्त्रण गर्ने भन्ने विषयमा लामो छलफलपछि अध्ययन गरेर सामाजिक सद्भाव, पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले गरेको कुरा म जानकारी गराउन चाहन्छु। जति निर्णय गरिएका छन् सरकारको उद्देश्य नेपाली समाजमा विकृति, विसङ्गति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोकेर जानुपर्छ, नियमन गर्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिबाट गरेको छु।
प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नागरिकलाई समृद्धिको दिशामा लैजान अग्रसर भएको दावी गर्दै सामाजिक सद्भाव, पारिवारिक एकताका लागि सरकारले प्रतिबद्ध भएर कामहरू अगाडि बढ़ाएको बताउनुभयो। यसअघि हिजो नै ललितपुरको पाटनमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सम्वतले एकताबद्ध भई मुलुकको समृद्धि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल सम्वतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साखुवाले खेल्नु भएको भूमिका अविस्मरणीय रहेको बताउनु भएको छ। नेपालको मौलिक सम्वत नेपाल सम्वत 1144 को शुभारम्भका अवसरमा हिजो भक्तपुरमा आयोजित शंखधर साखुवाको प्रतिमामा माल्यार्पण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले साखुवा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल सम्वत प्रवर्तकका रूपमा रहेको बताउनुभयो। आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसको कार्यान्वयनका लागि सरकारी दस्तावेजहरूमा नेपाल सम्वत अनिवार्य रूपमा उल्लेख गर्ने निर्णय मन्त्री परिषदले गरेको जानकारी समेत गराउनुभयो।
नेपाल सम्बन्ध 1144 को संघारमै मन्त्री परिषदको बैठकबाट यसलाई कार्यान्वयन गर्ने नेपाल सम्बन्धलाई राष्ट्रिय सम्बन्ध भनेर मात्रै पुग्दैन, नेपाल सरकारका माइनेटहरू र सरकारी सबै दस्तावेजहरूमा नेपाल सम्बन्धलाई प्रयोग गर्नुपर्छ भन्ने निर्णय गरियो। त्यहाँ अब कुनै पनि बहानामा नेपाल सम्बन्धलाई प्रयोग गर्ने कुरालाई रोक्न सकिँदैन। सरकारी दस्तावेजमा नेपाल सम्बन्धलाई राष्ट्रिय सम्बन्धको रूपमा सम्मान गर्ने अनिवार्य त निर्णय गर्यौं, यो ठूलो कुरा हो। अहिले शंकरदर साखुवाको अब विस्तारै प्रतिमा बनाउने र सम्मान गर्ने कुरा देशका विभिन्न ठाउँमा भएको छ। 24 भन्दा बढी ठाउँमा देशभित्र मात्रै होइन देश बाहिर अमेरिकाको बाल्टिमोरमा पनि अब शंकरदरको प्रतिमा बनाएर सम्मान गरिएको छ। यसलाई अब सबै ठाउँमा राष्ट्रव्यापी रूपमा र अन्तर्राष्ट्रिय रूपमा पनि स्थापित गर्न जरूरी छ। यसले नेपालको इज्जत, नेपालको प्रतिष्ठा, नेपालको मौलिकता, नेपालको संस्कृतिलाई हामीले स्थापित गरेको हुन्छ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सबै जाति तथा समुदायका भाषा, साहित्य तथा संस्कृतिको संरक्षणबाट सामाजिक एकतालाई बलियो बनाउन सकिने बताउनु भएको छ। नेपाल सम्बत 1144 अवसरमा हिजो शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविध कला, मौलिक संस्कृति तथा चाडपर्वले सांस्कृतिक रूपमा एक आपसमा जोड्ने फरक भौगोलिक क्षेत्रका नेपालीलाई एकताबद्ध गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनु भएको हो। तत्कालीन समाजमा शंखधर साखुवाले जनताको ऋण मोचन गरी सञ्चालन गरेको सम्मतले राष्ट्रको सांस्कृतिक पहिचान कायम गरेको बताउँदै सन्देशमा उहाँले यसलाई प्रवर्धन गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीड़ितलाई घर दैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ। प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावल, शिक्षा अध्यक्ष डाक्टर ढबलबहादुर धामी सहितको टोलीले भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाइतेलाई उपचार गरेको हो। जाजरकोटको भेरीगंगा र नलगाँड नगरपालिका तथा कुसे गाउँपालिका र रूकुम पश्चिमको 8 बिस्कुट नगरपालिकाका हातखुट्टा भाँचिएका, हड्डी टुटे लगायतका सबै खाले समस्या भएका घाइते तथा बिरामीको उपचार गरिएको उपकुलपति डाक्टर रावलले जानकारी दिनुभयो। नेपाल दूरसंचार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ। प्राधिकरणले हिजो विज्ञप्ति जारी गरी उक्त निर्देशनको पालना नगरी कार्यवाही हुने जनाएको हो। प्राधिकरणले आफ्नो आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशनको पालना नगर्दा दूरसंचार ऐन 2053 बमोजिम प्राधिकरणबाट कार्यवाही हुने उल्लेख गरेको छ। परिषदको बैठकले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बन्दै गएको भन्दै टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। केही सेवा प्रदायकले सरकारी निर्णयको अवज्ञा गरेको बताउँदै प्राधिकरणले तत्काल निर्देशन कार्यान्वयन गरी त्यसको जानकारी गराउन पनि अनुरोध गरेको छ। वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्दरको 90 वर्षको उमेरमा निधन भएको छ। बयोदा अस्पतालमा उपचारका क्रममा हिजो उहाँको निधन भएको साहित्यकार प्राध्यापक जगत उपाध्यायले जानकारी दिनुभयो। 6 दशक भन्दा लामो समयदेखि बाल साहित्यमा आफ्नो जीवन समर्पण गर्नुभएका उहाँले राणा शासनकालदेखि नै बाल कोशेली, बालपुष लगायतका बाल साहित्यिक पत्रिका सम्पादन एवं प्रकाशन गर्दै आउनु भएको थियो। भाइटिकाका दिन आज पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद प्रतिभा मानन्दरका अनुसार देशको पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिकदेखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि वर्षा गराउने प्रणालीको विकास गराउन नसक्ने मानन्दरको भनाइरहेको छ। संघीय राजधानी काठमाडौँमा अबका केही दिन मौसम सामान्यतया सफा रहनेछ। उपत्यका आसपासका पहाड़ी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका क्षेत्रमा भने मौसम सफा रहनेछ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गाजाको सबैभन्दा ठूलो अस्पताल चियान जस्तै बन्न पुगेको जनाएको छ। गाजाको उत्तरमा अवस्थित अल सिफा अस्पतालमा 30 भन्दा बढ़ी लाशहरू गाड़िएका अधिकारीहरूले जनाएका छन्। इजरायली सेनाले भने उक्त अस्पताल मुनि रहेका सुरुङबाट हमासले युद्धको निर्देशन तथा नियन्त्रण केन्द्र कमाण्ड एण्ड कन्ट्रोल सेन्टर सञ्चालन गरिरहेको दावी गरेको छ। तर हमास र उक्त अस्पतालले भने इजरायली दावीको खण्डन गरेका छन्। डब्ल्यूएचओका अनुसार अस्पताल वरिपरि शवहरू छरिएका छन् र शव गृहमा लैजान सक्ने अवस्था समेत नरहेको जनाइएको छ। गाजाको अल सिफा अस्पतालमा बिजुली नभएपछि 9,000 शिशुहरूलाई इन्क्युबेटरबाट बाहिर निकालिएको छ। अस्पतालमा विद्युत आपूर्ति काटिएपछि इन्क्युबेटरमा राख्न नसकिएका र समय नपुगी जन्मेका दर्जनौ नवजात शिशुहरूको जीवन के होला भन्ने अन्योल समेत बढ़ेको छ। चीनिया राष्ट्रपति सी चिनफिङ हिजो आर्थिक नेताहरूको सम्मेलनमा भाग लिन अमेरिका प्रस्थान गर्नुभएको छ। चीन र अमेरिकाका नेताहरूबीच तय भएको बैठक र 30 एपेक आर्थिक बैठकमा भाग लिन सी अमेरिका पुग्नु भएको हो। आर्थिक अवस्थामा गिरावट, कम ब्याजदर र अमेरिकासँगको विग्रन्त सम्बन्ध सुधारका लागि पनि सीको अमेरिका भ्रमणलाई महत्वका साथ हेरिएको छ। चीनमा व्यापार व्यवसाय गरिरहेका विदेशीहरूले लगानी फिर्ता गरिरहेका कारण चीनको आर्थिक क्षेत्रमा असर पर्ने देखिएको विश्लेषकहरूको भनाई छ। यसैबीच चीनिया राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति जो बाइडेन बीच आज सेन फ्रान्सिस कोमा भेट हुने कार्यक्रम तय भएको बीबीसीले उल्लेख गरेको छ। भेटका क्रममा दुई नेताबीच ताइवान र चीनले अमेरिकाको हवाई अड्डामा जासूसी बेलुन छोडेको विषयमा वार्ता हुने पनि बताइएको छ। अब आर्थिक समाचार।
तिहारलाई लक्षित गरी मुलुकको प्रमुख भन्सारनाका वीरगंज आईसीपीबाट सुक्खा फलफूल भाई मसला तथा अन्य फलफूल गरी झण्डै 2 अर्ब बराबरको फलफूल नेपाल भित्रिएको छ। उक्त नाकाबाट झण्डै 95,50,00,000 रूपियाँ बराबरका ड्राई फूड आयात भएको हो। त्यस्तै केरा, स्याउ, अनार लगायतका फलफूलहरू झण्डै 90 करोड़ रूपियाँ बराबरको नेपाल भित्रिएको छ। नेपालमा छिमेकी मुलुक भारत र चीन सहित बेलायत, इटली, भियतनाम, यूएई, इण्डोनेशिया, थाइल्याण्ड, अमेरिका लगायतका मुलुकबाट ड्राई फूड आयात हुने वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डीलाराम पन्थीले जानकारी दिनुभयो। वीरगंज नाकाबाट कार्तिक महिनामा सुक्खा फलफूल, मिठाई, चकलेट लगायतका सामग्री 18,35,496 किलो नेपाल भित्रिएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। नेपाल र चीन बीचको कोरोला नाका सञ्चालनमा आएसँगै मुस्ताङका सबै स्थानीय तहका बासिन्दा कोरोला नाका भएर चीनको नेचुङ लिची बजार आवत जावत गर्न पाउने भएका छन्। 4 वर्षपछि खुलेको कोरोला नाकाबाट मुस्ताङका सबै 5 वटै स्थानीय तहका बासिन्दालाई आवत जावत गर्न दिने दुई देशका प्रतिनिधि र सुरक्षा अधिकारीहरूबीच सोमबार सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङले जानकारी दिनुभयो। यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरोला नाका भएर चीन जान पाउने अनुमति थियो। कोरोला नाकाको उद्घाटनपछि भएको बैठकमा नेपाल पक्षबाट मुस्ताङका सबै बासिन्दालाई कोरोला नाकामा सीमापारको अनुमतिको व्यवस्था गर्न प्रस्ताव गरे अनुसार चिनिया पक्ष अनुमति प्रदान गर्न सहमति भएको र सोही अनुसार कोरोला नाकाबाट मुस्ताङका बासिन्दाहरू चीन आवत जावत गर्न पाउनेछन्। यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका 980 जनालाई कोरोला नाकाबाट चीन प्रस्थान प्रवेश पत्र वितरण गरेको थियो। तनहुँको आबु खैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात हुन थालेको छ। आबु खैरेनी एक स्थित आदिमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री फूल कतार निर्यात गरिएको हो। गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीको समन्वयमा पहिलो चरणमा 300 सयपत्रीको माला कतार पठाइएको छ। गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाको सहयोगमा पहिलो पटक सयपत्री खेती गरिएकामा कतारसम्म निर्यात भएको जानकारी दिनुभयो। रूकुम पश्चिमको मुसिकोट नगरपालिका 10 को सिंगो गाउँ नै लसुन खेतीमा लागि परेको छ। वडाका किसानलाई व्यावसायिक लसुन खेतीमा आकर्षित गर्न तथा आर्थिक रूपमा समृद्ध बनाउन वडाले 2075 सालमा पहिलो पटक अनुदानमा 41 क्विन्टल लसुन बिउ वितरण गरेको थियो। त्यसैता वडामा व्यावसायिक रूपमा किसानले लसुन खेती गर्दै आएको भएको वडाध्यक्ष धनबहादुर खड्काले बताउनुभयो। वडाका 247 घरधुरीलाई यस वर्षको लागि 48 क्विन्टल अर्थात 4,800 किलो लसुनको बिउ अनुदानमा वितरण गरेको छ। प्रत्येक किसानले एक पटकमा कम्तीमा 1,300 क्विन्टल लसुन बिक्री गर्ने गरेका छन्। हरेक सिजनमा किसानले लसुन बिक्री गरेर 1,00,000 देखि 1,50,000 आमदानी गर्ने गरेका छन्। वडालाई गाउँपालिकाले लसुन पकेट क्षेत्रको रूपमा घोषणा गरेको छ। कर्णाली प्रदेश सरकारको मसलाबाली विकास ब्लक पकेट कार्यक्रम अन्तर्गत किसानलाई 50% अनुदानमा 48 क्विन्टल बिउ वितरण गरिएको छ।
आर्थिक समाचार पछि अब खेल समाचार।
आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको पहिलो सेमी फाइनलमा बुधबार भारत र न्यूजील्याण्ड प्रतिस्पर्धा गर्ने भएका छन्। मुम्बई स्थित वानखडे स्टेडियममा बुधबार 2:15 शुरू हुने पहिलो सेमी फाइनलमा घरेलु मैदानमा भारत न्यूजील्याण्डसँग प्रतिस्पर्धामा उत्रन लागेको हो। जारी विश्वकपमा अपराजित रहँदै सेमी फाइनल यात्रा तय गरेको भारत र अघिल्लो विश्वकपमा फाइनल पुग्न भारतलाई रोकेको न्यूजील्याण्ड आम्ने सामने हुन लागेका हुन्। भारत अघिल्लो विश्वकपमा सेमी फाइनलमा न्यूजील्याण्डसँग पराजित भएकाले बुधबार हारको बदला लिँदै फाइनल यात्रा तय गर्ने योजनाका साथ मैदान उत्रदैछ भने न्यूजील्याण्ड भारतलाई घरेलु मैदानमा दबावमा राख्ने लक्ष्यमा रहेको छ। विश्वकप अन्तर्गत दोस्रो सेमी फाइनलमा बिहिबार दक्षिण अफ्रिका र अस्ट्रेलिया आम्ने सामने हुँदैछन्। कोलकाता स्थित इडेन गार्डनमा हुने खेलमा दुवै टोली फाइनल यात्रा तय गर्ने लक्ष्यका साथ मैदान उत्रदैछन्। हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टी20 श्रृंखला अन्तर्गत नेपालले बुधबार तान्जेनियासँग प्रतिस्पर्धा गर्ने भएको छ। श्रृंखला खेल्न हङकङ गएको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले भाइटिकाको दिन पहिलो खेल तान्जेनियासँग खेल्न लागेको हो। यही कार्तिक 29 गते बुधबारदेखि मंगिर 3 गतेसम्म सञ्चालन हुने श्रृंखलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमा आयोजक हङकङ सहित नेपाल, तान्जेनिया र जापान छन्। त्यसैगरी नेपालले कार्तिक 30 आयोजक हङकङसँग खेल्नेछ भने आगामी मंगिर 2 गते जापानसँग प्रतिस्पर्धा गर्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि मंगिर 3 गते प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै तेस्रो स्थानको भिडन्त पनि सोही दिन हुनेछ। उक्त श्रृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ। नेपाली टोलीमा कप्तान इन्दु वर्मा सहित उपकप्तान बिन्दु रावल, रूबिना छेत्री, सीता राणा मगर, खुशी डंगल, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाखरिन, पूजा महत्तो, रोमा थापा, काजल श्रेष्ठ, सम्झना खड्का र रूबी पोदार रहेका छन्।
खेल समाचारपछि अब मौसम सम्बन्धी जानकारी। आज कोशी र मध्य प्रदेश लगायत देशको पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 22.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 97%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:25 भयो भने सूर्यास्त भरे साँझ 5:12 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। तिहारको पाँचौं दिन आज भाइटीका पर्व। दिदी बहिनीले आफ्ना दाजुभाइ र दाजुभाइले दिदी बहिनीलाई श्रद्धा र आस्थापूर्वक भाइटीका लगाएर मनाइदै नेपाल सम्मतको नयाँ वर्ष 1144 विभिन्न कार्यक्रम गरी मनाइयो। नेपाल सम्मतले सहकार्य र एकता अभिवृद्धि गरी सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेपाल दूरसंचार प्राधिकरणद्वारा सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायक लाई टिकटकको पहुँच तत्काल रोक लगाउन निर्देशन। चीनका राष्ट्रपति सी चिनफिङ 30 एपेक सम्मेलनमा भाग लिन अमेरिकामा र एक दिवसीय विश्वकप क्रिकेटको पहिलो सेमी फाइनलमा आज भारत र न्यूजील्याण्ड प्रतिस्पर्धा गर्दै। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।